अब प्रस्तुत छ पश्चिम डायरी। नमस्कार, कृष्णसार एफएम 94 मेगाहर्जको बिहानी प्रस्तुति पश्चिम डायरीमा सावित्री गिरी र तुला अधिकारीको हार्दिक स्वागत छ। पश्चिम नेपालका प्रमुख खबरहरूको संगालो पश्चिम डायरीको सुरुमा मुख्य खबरका शीर्षकहरू।
मुख्य खबर शीर्षकका साथमा एनआईसी एसिया बैंक लिमिटेड।
एनआईसी एसिया बैंक पनि साथी पनि।
सुर्खेतमा नमुना मतदानमा आधा मत बदर, मतदाता शिक्षा गाउँ पुग्न सकेन।
जिल्ला अनुसार मतदाताहरूका एजेन्डा फरक फरक, सडक, विद्युत, पानी र सरसफाइमा बढ्ता चासो।
बर्दियामा थारू मधेसी समुदाय जनप्रतिनिधि छान्न उत्साही, कोहलपुर नगरपालिकामा पहिलो पटक दमकल।
र जिल्ला अस्पताल बर्दियामा 24 घन्टे ल्याब सुविधा सुरु, अतरिया कपको उपाधि राइजिङलाई।
बुद्ध एयर नेपालगञ्जबाट काठमाडौँ दैनिक 3 उडान।
शुरुआत भाडा दर 4,900। अझ सस्तो भाडाको लागि बुद्ध एयरको मोबाइल एपबाट सजिलै जानकारी लिन सकिन्छ।
सम्पर्क नम्बर 081-525-745 525-745 र काठमाडौँका लागि 01-5542-494।
ह्युन्डाई ट्राफिक सेफ्टी।
आफ्नो सवारी साधनलाई ठिक अवस्थामा राख्न त्यति नै जरुरी छ जति आफू स्वस्थ रहन।
समय समयमा सर्भिसिङ गराएर आफ्नो सवारी कन्डिसनमा राख्नुहोस्। सजग हुनुहोस्, पूर्व तयारी गर्नुहोस् ताकि दीर्घ झन्झट बेहोर्न नपरोस्।
जोखिममा नपरौँ, सुरक्षित रहौँ।
लक्ष्मी हुन्डाई नेपालको सामाजिक प्रयास।
यो कृष्ण सार एफएम
94 मेगाहर्ज। कृष्ण सार जत्तिकै तेज।
पश्चिम डायरीको सुरुमा स्थानीय तहको निर्वाचन सम्बन्धी सन्दर्भहरू छन्। सुर्खेतमा नमुना मतदान हुँदा आधा मत बदर भएपछि चिन्ता सुरु भएको छ। मतदाता शिक्षा गाउँ गाउँमा प्रभावकारी हुन सकेको छैन। जिल्ला अनुसार मतदाताहरूका एजेन्डा फरक फरक छन्। सडक, विद्युत, पानी र सरसफाइमा बढ्ता चासो छ मतदाताहरूको। यता बर्दियामा चाहिँ थारू मधेसी समुदाय जनप्रतिनिधि छान्न उत्साही देखिएका छन्। सुरुमा सुर्खेतको सन्दर्भ। स्थानीय तहको निर्वाचन अन्तर्गत मतदानका लागि अब केही दिन मात्र बाँकी छ। मतदानको दिन नजिकै गर्दा समेत मतदातामा कसरी भोट हाल्ने भन्ने अन्यल कायमै छ। मतदाता शिक्षा कमजोर हुँदा सदरमुकाम वीरेन्द्रनगरमै ठूलो सङ्ख्यामा मत बदर हुने देखिएको छ। वीरेन्द्रनगरमा गरिएको नमुना मतदानमा खसेको मध्ये आधा मत बदर भएपछि यस्तो सङ्केत देखिएको हो। नगरका विभिन्न 6 वडामा सम्पन्न भएको नमुना मतदानमा आधा मत बदर भएको हो। नमुना मतदानमा सदरमुकाममै खसेको मत मध्ये आधा मत बदर भएपछि सरकारवालाहरूले चिन्ता व्यक्त गरेका छन्। वीरेन्द्रनगरकै मतदाताले आफूहरूलाई भोट दिने तरिका थाहा नभएको प्रतिक्रिया दिएका छन्। मतदाता शिक्षाबारे जानकारी नै नभएको र दलहरूले पनि भोट हाल्ने तरिका नसिकाएको उनीहरूको गुनासो रहेको छ। राजनीतिक दल, तिनका कार्यकर्ता र उम्मेद्वार हरेक दिन आँगनमा आए पनि कसैले पनि भोट हाल्ने तरिका नसिकाएको मतदाताहरूले बताएका छन्। मतदान गरेका उनीहरू यसअघि संविधान सभाको चुनावमा मतदान गरेका उनीहरूले यसपटक मतपत्र लामो र असजिलो भएकाले मत दिन कठिन हुने पनि बताएका छन्। आजको अन्नपूर्ण पोस्टमा ललित बहादुर बुढाले खबर लेख्नुभएको छ। त्यस्तै कलेन्द्र सेजवालले पनि सुर्खेतबाटै लेख्नुभएको छ। गाउँमा मतदाता शिक्षा पुग्न सकेन, स्वयंसेवक निष्क्रिय भइदिँदा थुप्रै मतदाता अन्यलमा छन्। कतिपय स्वयंसेवक त बिचमै जिम्मेवारी छोडेर उम्मेद्वार पनि बनिदिएका छन्। 6 नम्बर प्रदेशका 79 स्थानीय तहका लागि निर्वाचन आयोगले 1,226 स्वयंसेवक भर्ना गरेको थियो, तर यो प्रभावकारी भएको पाइएको छैन।
यस्तै सुर्खेतका तन्नेरी चासुले केही दिन अघि मेयरका प्रतिस्पर्धीलाई मञ्चमा बोलाएर सोधे तपाईँलाई भोट किन दिने भन्ने खबर प्रकाश अधिकारीले कान्तिपुरमा लेख्नु भएको छ। उता जुम्लामा स्थानीय चुनावमा सबैजसो दलले चन्दननाथ नगरपालिकालाई स्मार्ट सिटी बनाउने प्रतिबद्धता जनाएका छन्। अझ केबुलकार, सुरुङ मार्ग र मेट्रो रेलसम्मका नारा लिएर घर दैलो पुग्ने उम्मेद्वारसँग मतदाताले विद्युतको माग गरेका छन्। 8,000 मतदाता रहेको जुम्लाको एकमात्र नगरपालिकामा एमाले केबुल कार, काङ्ग्रेसले 6 नम्बर प्रदेशको वैकल्पिक राजधानी त माओवादी केन्द्रले मेट्रो सिटी रेल र सुरुङ मार्ग बनाउने सपना देखाउँदै मतदाता फकाइरहेका छन्। घर दैलोमा पुगेका उम्मेद्वारलाई 21 घण्टा लोड सेडिङको मार खेपिरहेका मतदाता सोध्छन्, अरू कुरा गर्दै गर्नुहोला नेताज्यू, बत्ती बाल्न कहिले पाइने हो। उता कालीकोट सदरमुकाम मानमा आसपास र राजकोट क्षेत्रमा दिन बिराएर 3 घण्टा लोड सेडिङ हुने गरेको छ। विद्युत नपुगेका गाउँबस्ती भने अँध्यारै छन्। जनक नेपाल, तुलाराम पाण्डे र एलबी देवकोटाले कान्तिपुरमा खबर लेख्नु भएको छ।
यस्तै अन्नपूर्ण पोस्टमा गजेन्द्र बोहराले लेख्नु भएको छ, नेपालगञ्जमा चाहिँ नगर सफा गर्नेलाई भोट दिने स्थानीय मतदाताहरूको भनाइ छ। फोहोर नियमित उठाउने अनि सहर सफा गर्नेलाई भोट दिन्छौँ उनीहरूले भनेका छन्। नेपालगञ्जको मुख्य समस्या पनि फोहोर रहेको छ। अहिले फोहोर उठाउन दैनिक 4 ट्याक्टर प्रयोग हुन्छन्। नेपालगञ्जका 3 निजी संस्थाले पनि नगरपालिकासँग सम्झौता गरेर घर घर पुगेर फोहोर उठाइरहेका छन्। उपमहानगरमै अहिलेसम्म स्थायी डम्पिङ साइट छैन। अस्थायी रूपमा बजारदेखि केही पर रहेको खुल्ला ठाउँमा नगरको फोहोर विसर्जन हुन्छ, गजेन्द्र बोहराले लेख्नु भएको छ।
उता जाजरकोटमा भेरी नगरपालिका बाहेक अन्य गाउँपालिकामा नियमित गाडी चल्दैन। बजार नपाएर गाउँमा उत्पादित फलफूल, तरकारी र जडीबुटी त्यसै खेर गइरहेको छ। बिरामी हुँदा अस्पतालसम्म पुग्न सकस छ। अभावै अभावमा जीवन कष्टकर भएपछि मतदाताले अहिलेको चुनावमा सबै स्थानीय तहमा सडकलाई नै मुख्य माग बनाएका छन्। दुर्गालाल केसी र भीमबहादुर सिंहले कान्तिपुरमा खबर लेख्नु भएको छ। जाजरकोटकै अर्को खबरमा कर्मचारी र सुरक्षाकर्मीको टोली मतदान स्थलतर्फ हिँडेका छन्। मतपत्र, मतपेटिका र परिचय पत्र लगायत निर्वाचन सामग्री बोकेर दुर्गम गाउँका केन्द्रतर्फ लागेका हुन्, कान्तिपुरमा खबर छ। उता काङ्ग्रेस र माओवादी केन्द्रका कार्यकर्ता बीच रुकुममा झडप भएको छ। प्रहरीले 2 राउन्ड हवाई फायर गरेर झडप नियन्त्रणमा लिएको जनाएको छ।
स्थानीय तह निर्वाचनमा योग्य जनप्रतिनिधि छनौट गर्न तराई मधेसमा बसोबास गर्ने थारू, मधेसी र मुस्लिम समुदाय बर्दियामा उत्साही देखिएका छन्। 20 वर्षपछि हुन लागेको निर्वाचनमा योग्य, सक्षम र असल जनप्रतिनिधि चयन गर्न उनीहरू उत्साही भएका हुन्। मधेसी मोर्चा एकीकरण भएर निर्वाचनको पक्षमा लचिलो देखिनु र थरोड आन्दोलनका नेतृत्व पनि स्थानीय निकायको निर्वाचन तयारीमा जुटेकाले थारू, मधेसी र मुस्लिम समुदायमा चुनावी उत्साह बढेको हो। 51% थारू समुदायको बसोबास रहेको बर्दियामा थरोड आन्दोलनमा लागेका नेतृत्व पनि निर्वाचनमा तयारीमा जुटेकाले थारू मतदातालाई निर्वाचनले आकर्षित गरेको छ। गाउँ र नगरमा कसलाई उम्मेद्वार बनाउने छलफलमा उनीहरू व्यस्त भएको बताएका छन्। संविधानमा आफ्ना धेरै माग समेटिएकाले पर्याप्त उपलब्धि बचाउन चुनाव अपरिहार्य भएको थरवर्ड आन्दोलनका अगुवाहरूको भनाइ छ। निर्मल घिमिरेले आजको नागरिक पश्चिमेलीमा खबर लेख्नु भएको छ।
रोल्पा थोवाङका 32 वर्षीय पूर्णबहादुर बुढा मगरको 96 बिघामा सानो किराना पसल छ। पूर्व माओवादी लडाकु पूर्णबहादुरको पार्टीको नाम सिस्ने हिमाल हो। माओवादीको विद्यार्थी संगठनमा काम गर्दा गर्दै 2062 सालमा जनसेनामा आउनुभएका नुवाकोट मुद्रा टर्की निर्मला सिटौलासँग उहाँको बिहे भयो सत्तीखोर क्यान्टोनमेन्टमा। 2068 चैतमा दुवैले स्वैच्छिक अवकाश लिएपछि पदमपुरमा 96 बिघामा घर बनाएर पसल सुरु गरे। यो दम्पति स्थानीय चुनावमा उम्मेद्वार त छैन तर पालेपालो पार्टीका उम्मेद्वारको प्रचारमा भने जान्छन्। 2058 जनयुद्धमा सहभागी पूर्णबहादुरका शरीरमा युद्धमा लागेका छर्रा अझै बाँकी छन्। 2059 भदौमा रोल्पाको थवाङमा लागेको गोली अझै तिग्रामै छ। ज्यानमा गोली मनमा चुनाव शीर्षकमा कान्तिपुरमा खबर छ।
यसैबीच निर्वाचन आयोगले वैशाख 31 पहिलो चरणको मतदान सकिए लगत्तै गणना थाल्ने जनाएको छ। आयोगका सचिव गोपीनाथ मैनालीले मतदान सकिएपछि मतपेटिका सङ्कलन लगत्तै गणना गरिने बताउनुभयो। राजेश मिश्रले कान्तिपुरमा खबर लेख्नु भएको छ। पश्चिम डायरीमा निर्वाचनलाई भयरहित र निष्पक्ष बनाउने प्रयास
6 नम्बर प्रदेशका आयोगको क्षेत्राधिकार भएका जिल्लाहरूमा हामी फेरि अनुगमन गर्दैछौँ
लगायतका सामग्री बाँकी नै छन्। अहिलेलाई व्यापारिक विश्राम।
निशुल्क प्लास्टिक सर्जरी सम्बन्धी सूचना
बीएनबी अस्पताल प्लास्टिक सर्जरी विभागमा जन्मदै ओठ तथा तालु फाटेकाहरूका साथै अपरेसन भइसकेका तर ओठ नाक नमिलेका गिजामा प्वाल भएकाहरूका लागि निशुल्क प्लास्टिक सर्जरी भइरहेको सबैमा सूचित गरिन्छ।
साथै बिरामी तथा एकजना कुरुवालाई आउने जाने भाडा र बस्ने खाने निशुल्क व्यवस्था गरिएकाले मौकाको फाइदा उठाउनु हुन सबैमा अनुरोध छ।
सम्पर्क बीएनबी अस्पताल प्लास्टिक सर्जरी विभाग ग्वारको ललितपुर, फोन नम्बर 0155346663 र 98011 34673।
होप इन्टरनेशनल एकेडेमी नेपालगञ्जमा प्ले ग्रुपदेखि कक्षा 9 सम्म सीमित सिटका लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
हाम्रा विशेषताहरू: उच्च स्तरीय सुसज्जित कक्षा कोठाहरू, उच्च स्तरीय डिजिटल प्रविधिको विज्ञान प्रयोगशाला, सुविधा सम्पन्न आफ्नै विद्यालय भवन, ध्वनी कोलाहल भिडभाडदेखि टाढा शान्त क्षेत्रमा, प्राथमिक उपचार र स्वास्थ्यको उचित व्यवस्था, कम्प्युटर ल्याब, खेलकुद लाइब्रेरी र ई लाइब्रेरीको सुविधा, शुद्ध पिउने पानी, स्वस्थ खाना र व्यवस्थित होस्टेलको सुविधा, नृत्य कला केन्द्र र सभाहालको उचित व्यवस्था, सुलभ र आरामदायी सवारी साधन र जेहेन्दार तीक्ष्ण र अनुशासित विद्यार्थीहरूलाई छात्रवृत्ति।
होप इन्टरनेसनल एकेडेमी नेपालगञ्ज 2 विकासनगर वाके।
सम्पर्क नम्बर 081551462 98584462, साथै प्लस टू साइन्स र म्यानेजमेन्टको अध्ययन अध्यापन भइरहेको जानकारी गराउँदछौँ।
गुणस्तरीय सेवा र समयको बचतका लागि सम्झिनुहोस् जयबागेश्वरी पोल्ने क्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली, विद्यानगर 10 कोहलपुर डाइनामिक उच्च माविको अगाडि।
हामीसँग शिक्षण अस्पतालमा काम गरेको अनुभव प्राप्त फिजिसियन लगायत स्त्री रोग, बाल रोग, सर्जन लगायत हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टरद्वारा सेवा उपलब्ध छ।
हाम्रा सेवा र सुविधाहरू: गुणस्तरीय प्रयोगशाला सेवामा थाइराइड तथा सुगर जाँच सेवा, एक्सरे सेवा, भिडियो एक्सरे सेवा, मुटुको एक्सरे सेवा, नेबुलाइजर सेवा, अक्सिजन सेवाका साथै 24 घण्टा बिरामी भर्ना सेवा।
हाम्रा सम्पूर्ण सेवामा महिला स्वास्थ्य स्वयं सेविका, ज्येष्ठ नागरिक, अशक्त किसान मजदुर 15-25% छुटको व्यवस्था रहेको छ।
सम्पर्क जयबागेश्वरी पोलिक्लिनिक, विद्यानगर 10 कोहलपुर।
फोन नम्बर 081-45-252, मोबाइल नम्बर 98-4-80-53-523 र 98-570-35-019।
यो कृष्ण सार एफएम
94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।
विश्रामपछि पश्चिम डायरीमा फेरि स्वागत छ। पश्चिम डायरी कृष्णसार एफएम .org.np इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर पनि सुन्न सकिन्छ। अब बाँकी खबर।
बाँकी खबरको साथमा
प्रेस्टो प्रेसर कुकर।
प्रेस्टो प्रेसर कुकर अब खाना पाक्छ टेस्टी र हेल्दी, छिटो छिटो VMI ग्रुपको उत्कृष्ट उत्पादन।
निष्पक्ष र भयरहित रूपमा नागरिकहरूले आफ्नो मताधिकार प्रयोग गर्न पाउनुपर्छ। यसका लागि राज्यले सुरक्षादेखि मतदान केन्द्र मानवाधिकार मैत्री बनाउनुपर्ने हुन्छ। यस्तै निर्वाचन सम्बन्धी बनाइएका आचार संहिताहरू पनि पूर्ण पालना गर्नुपर्ने हुन्छ। वैशाख 31 गते 6 नम्बर प्रदेशमा हुने निर्वाचनका लागि के गर्दैछ राष्ट्रिय मानवाधिकार आयोग क्षेत्रीय कार्यालय नेपालगञ्ज? यसै विषयमा कुराकानी गर्दै क्षेत्रीय प्रमुख मुरारी प्रसाद खरेल।
यो मतदानको अधिकार भनेको मानव अधिकारको एउटा आधारभूत अधिकार हो, किनभने मतदान गर्ने भनेको आफूले चाहेका जनप्रतिनिधि मार्फत राज्य सञ्चालन गर्ने प्रक्रिया हो। त्यसैले यो चाहिँ एउटा प्रजातान्त्रिक लोकतान्त्रिक पद्धतिको अभिन्न अङ्ग पनि हो। यति लामो समयपछि भए पनि जनताले आफूले चाहेको प्रतिनिधि चुन्ने चाहिँ अवसर पाएका छन्।
प्रदेश नम्बर 6 चुनावी माहौल चर्किएको छ, प्रदेश नम्बर 5 पनि चहल पहल भइरहेको अवस्था छ। एकजना मतदाताले अब यो स्थानीय तहको निर्वाचनलाई कसरी लिनुपर्छ मानवाधिकारका दृष्टिकोणबाट?
पहिलो त मताधिकारको प्रयोग गर्दाखेरि कसैको डर, धम्की, त्रास, लोभमा नफसिकन आफूले जुन मैदानमा खडा भएका उम्मेद्वारहरू मध्येबाट सबैभन्दा राम्रा र स्थानीय तहको विकासमा सघाउ पुर्याउन सक्ने सक्षम त्यस्ता व्यक्तिलाई चुन्न सक्नुपर्छ अथवा त्यस्तोको पहिचान गर्नुपर्दछ, पहिलो कुरा। अर्को कुरा, यो बीचमा मताधिकारको प्रयोग गर्ने क्रममा कसैले लोभ देखाउने हुनसक्छ, कसैले धम्की दिने हुनसक्छ, कसैले नजाऊ भनेर भन्न सक्छ। यस्तो अवस्थामा चुकियो भने हामीले 5 वर्षसम्म तिनै व्यक्तिहरू जुन खराब मान्छे आयो भने तिनैबाट चाहिँ काम चलाउनु पर्ने हुन्छ। त्यो भनेको समग्र गाउँ सहर र स्थानीय निकायहरूको स्थानीय समुदायहरूको लागि विडम्बनाको विषय हो, त्यसैले पनि सजग हुनु जरुरी छ।
घटनाहरू यस्ता खाले वातावरणहरू राजनीतिक दलहरूले सिर्जना गर्न सक्छन्, विशेष गरी अब यो 28 गते बेलुका 12 बजेबाट प्रचार प्रसार गर्न नपाइने कुरा छ। अब 29 र 30 गतेका समयमा जुन प्रलोभनमा पार्न सक्ने र एउटा मताधिकार निष्पक्ष रूपमा प्रयोग गर्न नपाउने अवस्था पनि हुन्छ। यी कुराहरूलाई मध्यनजर गरेर राष्ट्रिय मानवाधिकार आयोगले पनि कस्ता खाले गतिविधिहरू सञ्चालन गर्दैछ?
पहिले त राष्ट्रिय मानवाधिकारले एक चरणको यो निर्वाचन पूर्वको अवस्थाको अनुगमन गरिसकेको छ। यो चाहिँ हामीले नोमिनेसनको दिनको अघिपछि पारेर राजनीतिक गतिविधिहरू कस्ता भए, ती राजनीतिक गतिविधिहरू आचार संहिता विपरीत भए भएनन् अथवा मानवाधिकारको दृष्टिकोणबाट अभिव्यक्तिको स्वतन्त्रता र सभा सम्मेलन गर्न पाउने स्वतन्त्रताका कसरी तिनीहरूलाई कार्यान्वयन भए भनेर गऱ्यौँ। अब फेरि हामीले भोलिबाट अथवा 27-28 गतेबाट यी 6 नम्बर प्रदेशका आएको क्षेत्राधिकार भएका जिल्लाहरूमा हामी फेरि अनुगमन गर्दैछौँ। यो विषयमा चाहिँ हामी अत्यन्तै चनाखो छौँ।
त्यस्तै अब यो निर्वाचनका समयमा सरकारी स्रोत कुनै पनि पक्षको निम्ति दुरुपयोग हुन नदिन, त्यसै गरी यो अनुचित प्रतिस्पर्धा एवं अन्य साधन स्रोतलाई रोक्न बनाइएको जुन आचार संहिता छ, के छ यसबारेमा?
यसमा अब एक त यो निर्वाचन आयोग अथवा सम्बन्धित जिल्लाका निर्वाचन पर्यवेक्षण समितिहरू छ, उनीहरूको पनि जिम्मेवारीको विषय हो। प्रमुख निर्वाचन अधिकृत चाहिँ यसको जिम्मेवार हुनुहुन्छ र त्यसपछि आयोगले पनि यो आचार संहिता दलहरूको लागि पर्यवेक्षकहरूको लागि तयार गरेर चाहिँ कार्यान्वयनमा ल्याएछ। यसको कार्यान्वयन भएको छ कि छैन भनेर आयोगले अनुगमन गर्नेछ र म यहाँ तपाईँहरूलाई राखौँ, यही 14 गते चाहिँ निर्वाचन आयोग र राष्ट्रिय मानवाधिकार आयोगको बिचमा एउटा समझदारी पनि भएको छ कि आयोगले मानवाधिकार आयोगले अनुगमन क्रममा देखिएका मानवाधिकार सम्बन्धी कुराहरू र आचार संहिता सम्बन्धी कुराहरू तत्काल कमी कमजोरी चाहिँ हामीले सम्बन्धित जिल्लाका मतदान अधिकृतहरूलाई जानकारी गराउनेछ र उनीहरूलाई कानुनी कारवाहीको लागि तुरुन्तै त्यो निकाय मार्फत सन्देश पठाउँछौँ।
अब अन्त्यमा केही पहाडी जिल्लाहरूमा झडप भएका कुराहरू छन् कार्यकर्ताहरू बिच र त्यसै गरी अराजक गतिविधिहरू हुन सक्ने त्रासमा नागरिकहरू छन्। अब यस्तो अवस्थामा निर्वाचनलाई स्वच्छ र भयरहित बनाउनको लागि के भन्नुहुन्छ?
अहिले हामी निरन्तर यो सुरक्षा अवस्था के छ भनेर पनि अनुगमन गरिरहेका छौँ। विभिन्न जिल्लाहरूमा भएका घटनाहरू, त्यहाँ देखिएका राजनीतिक दलहरूका क्रियाकलापहरू पनि हेरिरहेका छौँ र त्यसको आधारमा सम्बन्धित सुरक्षा निकायहरूलाई तत्काल जानकारी गराउने र देखिएका कमी कमजोरीहरूलाई व्यवस्थापन गर्न भनेर हामीले सेक्युरिटी सिचुएसनको अनुगमन गरिरहेका छौँ। अर्को कुरा, एक त यो मतदानको अधिकार भनेको मानव अधिकारको कुरा हो। कसैले पनि कोही व्यक्ति आफूलाई जान इच्छुक छैन भने त्यो आफू नजान सक्छ र त्यसबाट फेरि के छ भन्दा खराब व्यक्ति आयो भने त्यसको प्रतिफल भोग्न चाहिँ त्यो व्यक्ति तयार हुनुपर्छ र यदि आचार संहिता पालना भएन भने निर्वाचन आयोगले पनि त्यसको अनुगमन गरिरहेको छ, हामीले पनि गरिरहेका छौँ। त्यस्ता घटनाहरूलाई निरुत्साहित गर्न आयोगले पहल गर्नेछ।
राष्ट्रिय मानवाधिकार आयोग क्षेत्रीय कार्यालय नेपालगञ्जका प्रमुख मुरारी प्रसाद खरेल। अब अर्को सन्दर्भ, जिल्ला अस्पताल बर्दियामा 24 घण्टा रगत परीक्षण लगायत प्रयोगशाला सुविधा सञ्चालनमा आएको छ। 50 सयको अस्पतालमा प्रयोगशाला 24 घण्टा चलाएपछि बिरामी रगत दिशा तथा पिसाब परीक्षणका लागि बाहिर जानुपर्ने बाध्यता हटेको हो। अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर सुभाष पाण्डेले जनशक्ति पाएपछि प्रयोगशाला सुविधा 24 घण्टे गरिएको बताउनुभयो। सरकारी अस्पतालभित्र 24 घण्टा फार्मेसी सेवा सञ्चालन गर्न सरकारले निर्देशन दिए पनि बर्दियामा त्यस्तो सुविधा स्थानीयले अझै पाउन सकेका छैनन्। सरकारी विधाबाहेक बिहान 10 बेलुकी 5 अस्पतालभित्र रहेको फार्मेसी सञ्चालन हुने गरेको छ। फार्मेसीमा सस्तो औषधि पाइए पनि 24 घण्टा नखुल्दा सर्वसाधारण बाहिरबाट महँगोमा किन्न बाध्य छन्। अस्पतालभित्रको फार्मेसीमा पर्याप्त औषधि पनि छैन। यस्तै बर्दिया अस्पतालमा पहिलोपटक महिला डाक्टर सरुवा भएर आउनुभएको छ। डाक्टर बिन्दु पाण्डे आएपछि महिलाहरू आफ्ना रोगबारे निसङ्कोच खुलेर आफ्नो स्वास्थ्य समस्याबारे बताउन थालेका छन्। कमल पन्थीले कान्तिपुरमा खबर लेख्नु भएको छ।
कोहलपुर नगरपालिकाले दमकल ल्याएको छ। संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको 60 लाख रुपियाँ अनुदानमा नगरपालिकाले पहिलोपटक दमकल ल्याएको हो। टेन्डर मार्फत 59,25,000 रुपियाँमा दमकल ल्याइएको नगरपालिकाका सूचना अधिकारी शरद बरालले बताउनुभयो। दमकल कोहलपुरमा आएसँगै नगरमा हुने आगलागीका घटना न्यूनीकरण गर्न सहज हुने बताइएको छ। आजको नागरिक पश्चिमे लीमा खबर छापिएको छ। पश्चिम डायरीमा कानुनको व्यवहारिक कार्यान्वयनबारे अधिवक्ताहरूको भनाई।
आफ्नो दायित्व सबैले निर्वाह गर्न सकियो भने कानुनको कार्यान्वयन पनि हुन्छ, कानुनको शासनको कार्यान्वयन पनि हुन्छ।
लगायतका सामग्री बाँकी नै छन्। अहिलेलाई फेरि व्यापारिक विश्राम।
हजुर, अब मल्टिकलर छपाईको लागि काठमाडौँ र लखनऊ धाउनु नपर्ने भयो, किनभने मध्य तथा सुदूरपश्चिममै पहिलो अत्याधुनिक मल्टिकलर प्रिन्टिङ प्रेस म्याक्सवेल प्रिन्ट्स नेपालगञ्जमै खुलिसकेको छ, जहाँ तपाईँको चाहना अनुरूप उच्च स्तरीय मल्टिकलर प्रिन्टिङ र डिजाइनिङ गरिन्छ। यति मात्र होइन, म्याक्सवेलमा लेजर, ब्रोसर, क्यालेन्डर, चेकबुक, पासबुकका साथै रङ्गीन तथा सादा छपाई सम्बन्धी सम्पूर्ण कार्यहरू अति नै सुपथ मूल्यमा गरिन्छ।
सम्पर्कका लागि म्याक्सवेल प्रिन्ट्स पछाडि फोन नम्बर 081-5280-11-5812।
आज फेरि सविताको श्रीमानसँग ठुलै झगडा भयो। सासू ससुराले पनि हातै हाल्न खोजेका थिए। सानो सानो कुरामा पनि घरबाट निकाल्ने धम्की दिन्छन् उनीहरू, तर सविता चुपचाप सहन्छिन्। सानो कुपोषित काखे बच्चा लिएर ऊ जाओस् त कता जाओस्, काम गर्न केही सिप पनि त छैन। सविता लाचार छे, कमजोर छे, अनि मात्र 16 वर्षकी छे। बाल विवाहले सपना, सम्भावना अनि समृद्धिको ढोका धुनिदिन्छ। बाल विवाह नगरौँ। सिविन नेपाल र आइसिडिआई नेदरल्यान्ड्स।
सम्पूर्ण समाचार र स्थानीय विचारका लागि
दैनिक नेपालगञ्ज, नेपालगञ्जबाट प्रकाशित हुने दैनिक पत्रिका, नेपालगञ्जको अर्को परिचय दैनिक नेपालगञ्ज।
यो कृष्णसार एफएम
94 मेगाहर्ज, कृष्णसार जत्तिकै तेज।
विश्रामपछि पश्चिम डायरीमा फेरि स्वागत छ। पश्चिम डायरी कृष्णसार एफएम .org.np इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर पनि सुन्न सकिन्छ। अब बाँकी खबर। देशमा कानुन व्यवस्थामा सुधार र अधिकार सम्बन्धी चलिरहेको विभिन्न आन्दोलनका बीच एउटा सर्वेले समाजमा उत्पन्न विभिन्न समस्या सम्बन्धी जम्मा 15% मुद्दा अदालत पुग्ने गरेको देखाएको हो। उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलासका न्यायाधीश लेखनाथ पौडेल बेसलाइन सर्वेबारे जानकारी दिँदै अदालतमा समाजबाट मात्र 15% मुद्दा पुग्ने गरेको तथ्य बताउनुहुन्छ। कानुन दिवसको सन्दर्भमा नेपालगञ्ज उच्च अदालत बार एसोसिएसनले नेपालगञ्जमा हिजो आयोजना गरेको शक्ति पृथकीकरणको सिद्धान्त र स्वतन्त्र न्यायपालिका विषय अन्तर्क्रिया कार्यक्रममा बोल्दै न्यायाधीश पौडेलले न्यायमा सहज पहुँचका लागि सबैतर्फबाट प्रयास हुनुपर्ने बताउनु भएको दैनिक नेपालगञ्जले खबर छापेको छ। कानुन दिवसकै सन्दर्भमा जम्मा भएका अधिवक्ताहरूको भनाई सहितको आजको नागरिक आवाज।
मेरो नाम टिका जङ सिंह हो, म अधिवक्ता। त्यसभन्दा सबभन्दा पहिले त के छ भने नेपालमा भएका कानुनहरू निर्माण हुन्छन्, प्रयोगमा चाहिँ समानता हुँदैन। सर्वोच्चले आफ्नो हकमा त्यही कानुनको प्रयोग गर्दा एउटा ढङ्गबाट त्यसको व्याख्या गर्छ, उच्च अदालतले त्यही कानुनको प्रयोग गर्दा अर्को ढङ्गबाट गर्छ, जिल्ला अदालतले त्यही कानुनको प्रयोग गर्दा अर्को ढङ्गबाट गर्छ। सबभन्दा पहिले कानुनको समान रूपले प्रयोग हुने पद्धतिको विकास हुनुपर्छ।
अधिवक्ता चित्रबहादुर साई, अहिले वास्तवमै देशमा कानुनहरू छ, वास्तवमा त्यो कानुन कति कानुन भयो कि भएन, त्यत्र अनुगमन गर्ने हो कि, त्यो पाटो उठाउनु पनि जरुरी छ।
म अधिवक्ता प्रभाकरबाटै, खास गरेर यो उच्च अदालत तहमा भएका फैसलाहरूकै कुरा गर्दाखेरि पनि हामीले वृद्धहरूको पाउने सुविधाका कुराहरू अनि नगरपालिका र जिल्ला विकास समिति अरू कुनै निकायहरूमा प्रति इङ्गित गरेर गरेका आदेशहरू छन्, त्यस्ता आदेशहरू पनि कार्यान्वयनको तहमा चाहिँ त्यो देखिँदैन, रिजल्ट देखिँदैन।
अधिवक्ता विश्वजित तिवारी, यसमा चाहिँ के गर्नुपर्छ जस्तो मलाई लाग्छ भने कानुनको व्यवहारिक रूपमा प्रयोग गर्नको लागि सबभन्दा पहिला जवाबदेता हुनु पर्यो। शासक प्रशासकहरूमा जवाबदेता रिस्पोन्सिबिलिटी जसलाई भनिन्छ, सिस्टमको फलोअप भइराखेको छैन, त्यो सिस्टमले काम गरेको छैन। कानुन भनेको के हो भने जनताको शासक होइन, कानुन भनेको जनताको चाहिँ सेवक हो।
म अधिवक्ता लोकबहादुर शाह, कानुनको शासन सबैले पालना गर्नुपर्छ। संवैधानिक सर्वोच्चता र कानुनको शासन भएको मुलुकमा संविधान कानुनभन्दा माथि कोही पनि हुँदैन। संविधान कानुनको पालनाको लागि संविधानमा पनि अहिले नागरिक कर्तव्य भन्ने पनि छ। अधिकारीहरू, पदाधिकारीहरू, कार्यालयले मात्रै होइन कि नागरिकहरूले पनि मेरो कर्तव्य के हो, मैले के गर्नुहुन्छ, के गर्न हुँदैन भन्ने विषयमा सचेत र सजग रहेर आफ्नो दायित्व सबैले निर्वाह गर्न सकियो भने कानुनको कार्यान्वयन पनि हुन्छ। कानुनको
यसैबीच बाँकेमा कानुन दिवसको सन्दर्भ पारेर कानुन र न्यायको क्षेत्रमा कलम चलाउने क्रियाशील पत्रकारहरूको भेलाले लोकबहादुर शाहको संयोजकत्वमा कानुन पत्रकार समाज बाँके गठन गरेको छ। समाजको सचिवमा वसन्त गौतम र कोषाध्यक्षमा अमृता केसी लगायत रहनु भएको छ।
मधुबन नगर र गेरुवा गाउँपालिकामा बर्दियामा राति अस्ति सोमबार रातिको हावाहुरीले दर्जनभन्दा बढी घरमा क्षति पुर्याएको छ। उता दार्चुलाको खबरमा, राष्ट्रिय महत्त्वको दार्चुला तिङ्कर सडक विस्तारको काम ठप्प छ। सडकको ट्र्याक खोल्ने ठेकेदार कम्पनीहरूले विस्फोटक पदार्थको अभाव रहेका कारण देखाउँदै यसको काम नै सुरु गरेका छैनन्। कान्तिपुरमा खबर छ।
सरकारले कर्णालीमा जन्म र मृत्युमा निशुल्क चामल दिने कार्यक्रम प्रभावकारी बन्न सकेको छैन। 20 किलो चामलको लागि घन्टौँ हिँडेर आउँदा उपलब्धि थोरै र प्रक्रिया झन्झटिलो भएको स्थानीय बताउँछन्। चामल लिन आउँदा दोब्बर खर्च हुने गरेको उनीहरूको गुनासो छ। डिबी बुढाले कान्तिपुरमा खबर लेख्नु भएको छ।
काम गरेर नेपाल फर्कँदै गर्दा विष खुवाएर बेहोस बनाएको अवस्थामा चार नेपालीलाई बाँके प्रहरीले उद्धार गरेको छ। बसमा विष खुवाएर बेहोस अवस्थामा फेला परेका उनीहरूलाई जमुना प्रहरीले रुपैडियाबाट हिजो उद्धार गरेको हो। उनीहरूको भेरी अञ्चल अस्पताल नेपालगञ्जमा उपचार भइरहेको छ। भारतको गुजरातमा काम गरी फर्किरहेको अवस्थामा नानपाराभन्दा अगाडि नेपालीले नै बिस्कुट खुवाएर बेहोस बनाएको पीडित पारस थापाले बताउनु भयो।
गाडीबाट आएको थियौँ, गाडीमा एउटा गन्डै रहेछ, गन्डा त भन्यो आउँदा आउँदा यो नाथपाडा थियो अगाडि, है बिहारीहरू सब झडियाली अब नेपाली थियौँ, पुलो सिट खाली भयो, सिट खाली हुँदाखेरि त्यहाँ अब त्यहाँ त्यही गर्न खोज्छ, त्यसको उयो नै हो मेरो लाग्छ है, मान्छेलाई उबर लाग्ने त्यहाँ बिस्कुट निकाल्यो त्यसले, मैले देखाएको फेरि म यस्तो सिनमा त्यो यस्तो बसिया छ फेरि।
बाजुरामा 6,45,00,000 रुपियाँ अनुदान सहयोग आएको छ। भूमि सुधार मन्त्रालय अन्तर्गत जिल्ला मालपोत कार्यालय मार्फत मुक्त हलियाको पुनर्स्थापनाका लागि उक्त रकम आएको हो। बाजुराबाट कृष्ण ओलीले नागरिक दैनिकमा खबर लेख्नु भएको छ। यता भारतबाट नेपालभित्र नै पशुपन्छी मासुजन्य पदार्थको आयात गर्नुअघि पशु क्वारेन्टाइन चेकपोस्टमा परीक्षण गर्नुपर्छ, यो बाँकेको खबर हो। यस्तै आज बुद्ध जयन्ती, प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाको दिनलाई भगवान गौतम बुद्धको जन्म जयन्तीका रूपमा मनाउने गरिन्छ।
स्थानीय तह निर्वाचनका लागि भर्ना गरिएका म्यादी प्रहरीलाई वर्दी पोसाक बिना नै ड्युटीमा खटाइएको छ। निर्वाचनलाई सुरक्षित र सफल बनाउन खटाइएका म्यादी प्रहरीका लागि बाँकेमा अझै ड्रेस उपलब्ध गराइन सकिएको छैन। भगतराम थारूले आजको मिसन टुडे दैनिकमा खबर लेख्नु भएको छ। ड्युटीको खबर छ, जिल्लामा रहेका सामुदायिक विद्यालय पछिल्लो समय धमाधम बालमैत्री बनाउने होटबाजीमा लागेका छन्। आकर्षक कोठा, विद्यार्थीलाई खेल्ने बस्ने ठाउँ अनि विभिन्न शैक्षिक सामग्री ड्युटीका अधिकांश विद्यालयमा देख्न पाइन्छ, तर बाल मैत्री कक्षाहरू गुणस्तरीय चाहिँ छैनन्। मोहन शाहीले कान्तिपुरमा लेख्नु भएको छ।
राइजिङ क्रिकेट वुमन काठमाडौँले हिजो सर्वाधिक धनराशिको रुसलान अतरिया कप महिला क्रिकेटमा विभागीय टिम एपिएफ क्लबलाई 16 रनले पराजित गर्दै उपाधि जितेको छ। राइजिङले 2,00,000 र ट्रफी हात पारेको हो। डीआर पन्तले कान्तिपुरमा खबर लेख्नु भएको छ।
पश्चिम डायरीमा अब नागरिक मत।
हाम्रो होइन राम्रो छानौ, स्थानीय निर्वाचन 2074।
नागरिक मत स्थानीय निर्वाचनमा सही नेतृत्व छनौटका लागि जनमत निर्माणका पक्षमा केन्द्रित छ। अब हुने स्थानीय निर्वाचनमा तपाईँको भोट हाम्रो कि राम्रो उम्मेद्वारलाई, खजुराका झवि शर्माको विचार।
अब धेरै समयपछि स्थानीय निकायको चुनाव हुँदैछ, चुनावमा भोट हाल्नलाई एकदम हामी उत्साहित छौँ। वास्तवमा अब अहिलेको चुनाव भनेको स्थानीय स्तरको चुनाव भनेको हामीले स्थानीय स्तरमा विकास गर्ने विकास प्रेमी मान्छे, स्थानीयमा राम्रो मान्छे, हाम्रो मान्छे भन्दा पनि राम्रो मान्छेलाई चाहिँ वास्तवमा स्थानीय स्तरको भावना बुझेको, स्थानीय स्तरमा के को आवश्यकता छ, स्थानीय स्तरमा विकासको लागि के कुराको अभाव छ, स्थानीयको समस्या के छ, त्यो सबै चिजहरू बुझ्न सक्ने स्थानीय मान्छे हिजो आएर मात्रै समस्या बुझेको होइन कि विगतदेखि नै त्यहाँको वास्तविक समस्या के छ भनेर जसले पहिचान गर्न सक्छ, त्यस्तो व्यक्ति जो विकास प्रेमी छ त्यो व्यक्तिलाई चाहिँ हामीले भोट दिनुपर्छ।
यिनै खबरसँगै पश्चिम डायरी सकिएको छ। बिदा माग्नु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
सुर्खेतमा नमुना मतदानमा आधा मत बदर, मतदाता शिक्षा गाउँ पुग्न सकेन।
जिल्ला अनुसार मतदाताहरूका एजेन्डा फरक, सडक, विद्युत, पानी र सरसफाइमा बढ्ता चासो।
बर्दियामा थारू मधेसी समुदाय जनप्रतिनिधि छान्न उत्साही, कोहलपुर नगरपालिकामा पहिलो पटक दमकल।
र जिल्ला अस्पताल बर्दियामा 24 घन्टे ल्याब सुविधा सुरु, अतरिया कपको उपाधि राइजिङलाई।
हवस् त, पश्चिम डायरी krishnasarfm.org.np इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर आफूले चाहेको बेला पनि सुन्न सकिन्छ।
हवस् त, प्राविधिक सहयोगी किशोरसँगै सावित्री र म तुला बिदा हुन्छौँ। आज वैशाख 27 गते बुधबार, मे 10 तारिक, पहिलो चरणको स्थानीय निर्वाचन आउन अब 4 दिन बाँकी। तपाईँ सबैका लागि आजको दिन शुभ रहोस्। नमस्कार।